ناظرین السلام علیکم، میں لباس سجدی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ امید ہے کہ آپ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے۔ ہمارے آج کے پروگرام کا موضوع ہے سعودی عرب اور بحرین میں بڑھتے ہوئے عوام کے وسیع حکومت مخالف مظاہرے۔ اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ جی ناظرین، سعودی عرب میں آل سعود کی حکومت اور بحرین میں آل سعود اور آل خلیفہ دونوں حکومتوں نے اگر یہ سمجھ رکھا تھا کہ انہوں نے طاقت کے ذریعے سعودی عرب اور بحرین میں عوامی مظاہروں کو کچل دیا ہے تو شاید یہ ان کی بہت بڑی بھول تھی۔ اور گزشتہ اتوار کی شام کو جس بڑے پیمانے پر سعودی عرب کے مشرقی علاقوں میں مظاہرے ہوئے ہیں، جس میں ہزاروں بلکہ دسیوں ہزار لوگوں نے شرکت کی ہے، اس نے ایک بار پھر سعودی حکومت کے اس دعوے پر خط بطلان کھینچ دیا ہے کہ سعودی عرب میں اگر حکومت کے خلاف مظاہرے ہو رہے ہیں تو بہت تھوڑے سے عناصر کریں۔ جس طرح سے گزشتہ اتوار کو سعودی عرب میں بڑے پیمانے پر اور دسیوں ہزار کی تعداد میں لوگوں نے سڑکوں پر نکل کر آل سعود حکومت کے خلاف اپنی برہمی اور اپنے کھلے جذبات کا اظہار کیا، یقینی طور پر یہ آل سعود اور آل سعود خاندان کی نیندیں حرام کر دینے کے لیے کافی ہیں۔ اور بہت سے مبصرین یہ کہتے ہیں کہ اب عوام کا آتش فشاں سعودی عرب میں یا تو پھٹ چکا ہے یا پھٹا چاہتا ہے۔ چلتے ہیں سیدھے اسلام آباد اسٹوڈیو، جہاں پر ہم موجود ہیں اس وقت پاکستان کے ممتاز دانشور اور سرکردہ تجزیہ نگار ثاقب اکبر صاحب۔ السلام علیکم جناب۔
علیکم السلام ورحمۃ اللہ۔
ثاقب اکبر صاحب، سعودی عوام کا آتش فشاں پھٹ چکا ہے یا پھٹا چاہتا ہے، یہ جواب آپ سے چاہوں گا۔
میرا خیال ہے پھٹا چاہتا ہے، اس لیے کہ جو ابھی ہمیں ابھی اطلاعات آ رہی ہیں، جو خبریں آ رہی ہیں، ابھی بہت کچھ ہونا ہے جو دنیا کے سامنے آئے گا۔ جو اس وقت سعودی پلان ہے وہ میرا خیال ہے جہاں داخلی باقی چیزوں کا ان کا پلان ہے، وہاں ایک یہ ہے کہ کسی نہ کسی طریقے سے جو ہے وہ خبریں کنٹرول کی جائیں۔ بحرین کے اندر بھی ان کے یہ منصوبہ رہا ہے کہ خبریں زیادہ سے زیادہ یعنی باہر جانے سے روکی جائیں، اور سعودی عرب میں بھی ان کا یہ پلان ہے کہ خبریں، لیکن جب صورتحال تبدیل ہو رہی ہے کہ ہزاروں کی تعداد میں، خاص طور پہ ایسے شہر مثلا جدہ اور ریاض جیسے شہروں میں بھی، جب اسٹوڈنٹس ہزاروں کی تعداد میں باہر نکل آئیں، مشرقی علاقوں میں پہلے ہی لوگ جو ہیں وہ باہر نکلے ہوئے ہیں، اور جب ان بڑے شہروں میں بھی، اور وہ بھی بڑی تعداد میں، جن میں اب آپ شیعہ سنی کی تمیز والی بات نہیں رہی، اور اب یہ کہنا کہ جناب ان کا پہلے بحرین میں جیسے ان کا یہ کہنا تھا، یا شیعہ علاقوں میں لوگ اگر نکلتے تھے تو ان کا یہ ہمیشہ سیدھا الزام جو ہے وہ ایران پہ لگانے والی بات، اب ختم ہو گئی ہے۔ حقیقت یہ ہے کہ عوام کی ایک بڑی تعداد، ان تک وہ جو ایک بیداری اسلامی آپ کہہ لیں، یا مغرب نے جو اس کے لیے بہار عرب کا عنوان رکھا ہے، جو کچھ بھی آپ کہہ لیں، اب یہ عوام کے لیے واقعی ایک روشن مستقبل کی یہ خواہش جو ہے نا، وہ ایک جڑ پکڑ گئی ہے۔ لوگ سمجھ گئے ہیں کہ ہمیں بہرحال اس کے علاوہ ہمارے پاس کوئی چارہ کار نہیں۔ ایک اور بات جو اس وقت سعودی عرب جو مخمصے میں ہے اور جو مشکل میں ہے، وہ یہ ہے کہ اس کی جو بوڑھی لیڈرشپ تھی، ابن سعود، عبدالعزیز ابن سعود کے اولاد جو ہے، وہ تقریباً اختتام کو پہنچ گئی ہے۔ اب جہاں تک نئی نسل کا تعلق ہے، ان کو یہ جو نئے اپنا ولی عہد کا چناؤ ہوا ہے، اس کے بعد خاصی بڑی اندر بھی چپکلشیں خاندان کے اندر موجود ہیں، اور یہ پریشانی خود امریکہ کو بھی لاحق ہے کہ آئندہ آنے والی نسل کو، جو ظاہر بڑی تعداد میں شہزادے ہیں، سینکڑوں اور ہزاروں تک پہنچ گئی اب ان کی تعداد، ان کو کس طرح سے مطمئن کیا جائے، اور کس فارمولے کی بنیاد پر اب آئندہ اقتدار میں جو ہے ان کو حصہ دیا جائے۔ اس لیے کہ اب پرانی لیڈرشپ جو ہے، अब ये निस्बतन कहते हैं कि ये जो इस वक्त वली अहद आए हैं वो भी निस्बतन जवान है। वो किस अंदाज से जवान है? वो 78-79 के पेटे में है, ये उनकी जवानी का आलम है। अब ये बाकी जो है वो अगली नस्ल का जो है वो अंदाज़ा लगाया जा सकता है। एक और बड़ी अहम बात ये है
जी
कि लोगों के अंदर जो एक खौफ था और एक ना निकलने के लिए एक को रास्ता उनको नहीं सुझाई दे रहा था, अब वो उनको खौफ खत्म होता चला जा रहा है, लोग बाहर निकलते चले जा रहे हैं। यहाँ तक कि मक्का और मदीना में भी यानी लोग जो है उनके अंदर महसूस किया जा रहा है कि जुर्रत जो है वो खासी पैदा हो गई। अब वहाँ पे जो इनकलाब आया है मिस्र में, उसकी वजह से चूंकि मिस्र में ज़्यादा तादाद शाफियों की है, तो सऊदी अरब में इस वक्त शाफई जो है वो दूसरे नंबर पे उनकी तादाद है। उसके
जी
बाद चूंकि लीबिया में तब्दीली लाने में बड़ी तादाद वो मालकियों की है, तो मालकी भी एक उनको भी बूस्ट अप मिला है कि हमें भी बाहर निकलना चाहिए। बाकी साथ ही यमन के अंदर जो बेदारी की लहर है, तो शिया जैदियों की भी एक बड़ी तादाद है, लिहाजा अब शिया सुन्नी मालकी शाफई और हनफी भी वहाँ मौजूद हैं। अब वो तब ये अब इस जो बाउंड्रीज हैं इससे निकल के वहाँ के मुसलमान आवाम ये समझने लगे हैं कि अगर बाकी दुनिया के लोगों को जमहूरी हकूक हासिल हैं, वो उनका कोई आइन है, आइन के तहत हुकूमतों का इंतखाब होता है और बाकी जगहों पर भी असम्बलियाँ हैं वो कानून साजी करती हैं, तो हम सऊदी आवाम क्यों इस सारी सूरत हाल से महरूम है? तो मैं ये समझता हूँ कि अब ये सूरत हाल जिसको आप कहते हैं कि इनकलाब जो है उसका मैं लफ्ज इस्तेमाल करूं कि अगर इन्फजार हुआ चाहता है या हो गया है, तो मेरा ख्याल है हुआ चाहता है। जब ये हो जाएगा तो ये सऊदी अरब के बस में नहीं रहेगा कि ये खबरें जो है ये रोक सके,
बहुत
इसलिए
शुक्रिया
कि
आपका।
मार्च लोगों के बिल्कुल नजर आएंगे। और अब भी जो दसियों हजार आपने कहा वाकई लोग निकले हैं और जवान हैं, औरतें हैं, मर्द हैं, जवान यानी अब वो बाहर निकलना शुरू हो गए हैं। और मैं ये समझता हूँ ये जो एक छोटा मुल्क था बहरैन, ये उससे एक उसके भी असरात जो है वो वहाँ पे हमें नजर आते हैं कि वहाँ के लोग इस सारी मुश्किलात के बावजूद अगर बाहर निकल सकते हैं तो सऊदी अवाम ने पैगाम
यकीनन
दिया है कि हम क्यों नहीं निकल सकते।
बहुत शुक्रिया, मैं फिर हाजिर हूँगा आपकी खिदमत में साकिब अकबर साहब। जी नाज़रीन, जैसा कि आपने मुलाहिज़ा फरमाया कि हमारे मेहमान की गुफ्तगू से कि इस वक्त सऊदी अरब और बहरीन में अवामी मुजाहरे काफ़ी शिद्दत अख्तियार कर गए हैं और आए दिन आले खलीफा और आले सऊद के ख़िलाफ़ आवाम सड़कों पर निकल रहे हैं। और जिस तरह से गुज़िश्ता एतवार को सऊदी अरब में भरपूर मुजाहरा किया गया और हज़ारों की तादाद में लोगों ने निकल कर इंतहाई तुंद और सख्त लबो लहजे में आले सऊद हुकूमत के ख़िलाफ़ नारे लगाए, और उसी ज़माने में या अभी कल की बात है और परसों की भी बात है कि बहरीन में भी मुख्तलिफ़ शहरों में जिस तरह से आले खलीफा हुकूमत के ख़िलाफ़ मुजाहरे हो रहे हैं, तो इस दावे की कलई खुल जाती है कि सऊदी अरब या बहरीन की हुकूमत जो ये कहा करती थी कि हमने हुकूमती मुजाहरों को और उनको कुचल दिया है, आखिर ये ऊँट किस करवट बैठेगा? और आवाम जिस तरीके से पुरजोश हैं और जिस तरीके से अपने मुतालबे को लेकर सऊदी अरब और बहरीन में हर रोज़ सड़कों पर आ रहे हैं, उसका क्या नतीजा निकल सकता है? और क्या सऊदी हुकूमत या बहरीन हुकूमत अवामी मुजाहरों को कुचलने में कामयाब हो सकेगी? ये वो सारे सवाल हैं जिनका जवाब दे रहे हैं लंदन में मौजूद बरसगीर की मुमताज़ सियासतदान और सीनियर तर्ज निगार अली जाफर जैदी साहब।
बहरीन में जो अभी तशद्दुद मुजाहिरीन पर किया गया, ये बहरीन में मेरा ख़्याल है अब तक की जो तशद्दुद की जो शिद्दत थी उसमें अपनी ये इंतहा की शिद्दत की गई। और ये 17 साल के लड़के के जो जनाजा था उसमें हज़ारों अफराद ने शिरकत की और उस पर ये आंसू गैस और गोलियों की बौछार की गई। और बहरीन के अब तक की जो तहरीक है, आवाम की जो जद्दोजहद है, वो पुरमन रही है हमेशा से, पिछले साल फ़रवरी से ऑनवर्ड। लेकिन अब चूंकि उसमें शिद्दत आ रही है, इसलिए सऊदी हुकाम ने जो 1,000 फ़ौजी और दीगर इलाकों से, यूएई वगैरह से भी जो फ़ौजी वहाँ गए हैं, उन्होंने अब आवाम को मारना शुरू किया है। इसलिए कि ये तहरीक अगर अपनी कामयाबी के से हमकिनार होती है तो फिर बहरीन की जो हुकूमत है न सिर्फ उसको ख़तरा है बल्कि फिर ये तहरीक फैल कर सऊदी अरब में के हुक्मरानों के लिए ख़तरा बन सकती है। और सऊदी अरब में ऑलरेडी बहुत बड़ी तहरीक डेवलप हो रही है, ख़ास तौर पे जो दमाम और कतफ के इलाके हैं, इसमें अब तक कोई बुध के रोज़ कोई 12 से 15 अफराद को सऊदी सिक्योरिटी फोर्सेस ने मुजाहिरीन को गोलियां मारी और उनको कत्ल किया। तो मज़ाहमत की ये तहरीक जो बहरीन और सऊदी अरब में हुक्मरानों के ख़िलाफ़ चली है, इसका अनफॉर्चुनेटली मगरिब में इसका ना जिक्र किया जाता है और ना ही वो साम्राज्य जो शाम से लेके लीबिया और जहाँ जहाँ पर वो अपने कदम जमाना चाहता है वहाँ पर वो जमहूरियत के नफाज के नाते, जमहूरियत के नफाज के बहाने वहाँ पर दहशतगर्दी, रियासती दहशतगर्दी कर रहा है, वहाँ वो जमहूरियत एक्सपोर्ट करना चाहता है, वहाँ की हुकूमतों को चेंज करना चाहता है। लेकिन बहरीन और सऊदी अरब में जो अवाम की तहरीक है वो उसको नज़र न सिर्फ नज़र नहीं आती बल्कि सितंबर में तकरीबन 53 मिलियन डॉलर्स का असला हथियार और इक्विपमेंट बहरीन की हुकूमत को मुहैया किया गया ताकि वो मुजाहरीन को कुचल सकें और तहरीक जो है उसको वो काबू कर सकें। अवाम की तहरीक इस तरह काबू में आती नहीं क्योंकि असल में अल्टीमेटली ताकत अवाम की ही है जो कि जिसकी अल्टीमेट फतह होती है। और बहरीन इसलिए भी ज्योग्राफिकली इनके लिए अहम है कि वहाँ पर अमेरिका का इस वक्त 5वां बेड़ा, जो सबसे बड़ा नेवल यूएस की नेवी का बेड़ा है, वो वहाँ पर खड़ा है और उसके ज़रिए वो उस इलाके की जो स्ट्रेटजिक पोजीशन है उस पे अमेरिका और उसके अलाइज उस पूरे स्ट्रेटजिक पोजीशन पे कब्ज़ा रखना चाहते हैं। और बहरीन की जो तहरीक है इसको वो हर कीमत पर कुचलना चाहते हैं। लेकिन अवाम मिडल ईस्ट में अवाम की जो लहर चली है इसको रोकना नामुमकिन है। और शाम में इन्होंने जो अपने दहशतगर्द ट्रेन करके सऊदी अरब से फाइनेंस करके और असला मुहैया करके जो वहाँ दहशतगर्दी इन्होंने फैलाई है उसका एक मकसद ये भी नज़र आता है कि मिडल ईस्ट में सारी तवज्जो सीरिया की जानिब रहे। मगरिब का मीडिया भी सीरिया को प्रोजेक्ट करता है जबकि जो मिडल ईस्ट में बहरीन, यमन और सऊदी अरब की जो अवाम की तहरीक है उस पे ना कोई बात होती है और ना ही अमेरिका और उसके अलाई कंट्रीज़ जो हैं वो उस पर कोई डिस्कस करते हैं या उसके बारे में कोई बात करते हैं। मगर ये तय है कि सऊदी हुक्मरान हों या यमन के हुक्मरान हों या बहरीन के हुक्मरान हों, अल्टीमेट विक्ट्री मज़लूम अवाम की ही होगी। ताकत के ज़ोर पर अवाम की ख्वाहिशात को, अवाम की जद्दोजहद को रोकना नामुमकिन है। और मिडल ईस्ट में वैसे ही अमेरिका के ख़िलाफ़ जो नफ़रत का इजहार हुआ है पिछले दिनों में और अमेरिका की जो अनपॉपुलर ग्राफ है वो सबको नज़र आया है कि अवाम अमेरिका से किस कदर नफ़रत करते हैं, उसी तरह से अमेरिका जिन हुकूमतों की पुश्तपनाही कर रहा है बिलखसूस सऊदी अरब उसके ख़िलाफ़ भी मिडल ईस्ट में बिलखसूस और सऊदी अरब और यमन और बहरीन में बिलमूम उसके ख़िलाफ़ भी नफ़रत उसी तरह बढ़ती जा रही है। और ये नफ़रत ना सिर्फ अमेरिका और इसराइल के ख़िलाफ़ है बल्कि सऊदी अरब के ख़िलाफ़ भी اتنی ہی نفرت عوام میں پیدا ہونی شروع ہو گئی ہے. تو عوام کی تحریک کو روکنا میں سمجھتا ہوں بہت مشکل ہوگا, خواہ وہ کتنے ملین ڈالرز کی ہتھیار دیں یا ان کی امداد کریں.
علی جعفر زیدی صاحب, یہ تھے لندن میں مقیم برصغیر کے ممتاز سیاستدان اور دانشور علی جعفر زیدی صاحب. اور ناظرین, اس وقت ہمارے اسٹوڈیو میں موجود ہیں ایران کے سینئر صحافی اور تجزیہ نگار جناب جعفر قناد باشی صاحب. السلام علیکم جناب.
میں بھی آپ کی اور آپ کے ناظرین کی خدمت میں سلام عرض کرتا ہوں اور امید کرتا ہوں کہ ہمارا یہ کام مفید رہے گا.
قناد باشی صاحب, اس وقت جو صورتحال سعودی عرب اور بحرین میں ہے وہ ایک جیسی ہے, یہاں تک کہ اگر سعودی عرب میں حکومت کی طرف سے عوام پر کوئی ظلم ہوتا ہے تو بحرین کے عوام سعودی عوام کی حمایت میں مظاہرے کرتے ہیں, یا اسی طریقے سے جب بحرین میں ظلم کی انتہا ہو جاتی ہے تو سعودی عرب کے عوام بحرین کے عوام کے ساتھ ایک ظاہر یکجہتی کے لیے مظاہرے کرتے ہیں. دیکھا جا رہا ہے کہ سعودی عرب کے عوام اور بحرین کے عوام ایک ساتھ آل خلیفہ اور آل سعود کے خلاف اٹھ کھڑے ہوئے ہیں. تو یہ دونوں حکومتیں جو طاقت کے ذریعے اپنے اپنے ملکوں کے عوام کو کچلنے کی کوشش کر رہی ہیں اور دونوں جگہ کی صورتحال ایک جیسی ہو گئی ہے, حکومت کی بھی اور عوام کی بھی, تو آپ کیا سمجھتے ہیں کہ فتح کس کی ہوگی؟
آپ ملاحظہ کر رہے ہیں کہ یہ ایک جو ہے وہ سنگین پیکار ہے, اور سعودی عرب اور بحرین کی حکومت جو اس وقت ہے وہ بھی ایک جاہلی حکومت ہے, قبل اسلام کی جہالت کی اقدار پر مشتمل ایک حکومت ہے, اور سعودی عرب اور بحرین کے عوام جو ہیں وہ اپنے سچے مطالبات مانگ رہے ہیں اور یہ کہہ رہے ہیں کہ ہمیں ہمارا حق دیا جائے, لیکن یہ جو حکومتیں ہیں وہ کفر, استعمار, سامراج کی جو ہے وہ پٹھو ہیں. سعودی عرب کی حکومت, دیکھیں آپ, عوام کا پیسہ لے کے, عوام کے ذخائر لے کے جو ہے وہ سامراج کی مدد کر رہی ہے, اور اس وقت آپ سعودی عرب کو دیکھتے ہیں جب اسرائیل جو ہے وہ مسلمانوں کو قلعہ قما کر رہا تھا, تو اس وقت بھی سعودی عرب نے امریکہ یعنی اسرائیل کے سب سے بڑے حامی کی مدد کی تھی, اور ایک طرح سے جو ہے وہ صہیونی حکومت کی مدد کی تھی. آپ دیکھیں اس وقت کہ بحرین میں 40 کلومیٹر مربع زمین جو ہے اس پر امریکہ کا فوجی اڈہ ہے, اور یہ سرزمین 100% جو ہے وہ امریکہ کے مفادات کے لیے استعمال کی جا رہی ہے, اور بحرین میں جو ہے وہ برطانیہ کی موروثی حکومت جو ہے وہ چلی آ رہی ہے, اور یہاں پر جو سرمایہ کاری کی گئی ہے یہاں پر سب بیرونی کمپنیز نے سرمایہ کاری کی ہے, اور بحرین کے انقلاب کی ابتدا میں جو ہے وہ سعودی عرب کی پولیس اور سعودی عرب کی فوج سے جو ہے وہ مدد کی درخواست کی تھی آل خلیفہ نے, اور آل خلیفہ کی مدد کے لیے جو ہے وہ سعودی عرب کی فوج جو ہے وہ آ گئی اور اس نے اس کی مدد کی, اور اس کا یہ معنی نکالتا ہے کہ بیرونی فوج کا آنا جو ہے یہ ظاہر کرتا ہے کہ بحرین کی حکومت یعنی آل خلیفہ کی حکومت اپنے انتظام نہیں کر سکتی, اپنے ملک کا انتظام نہیں کر سکتی, کیونکہ اس نے بیرونی پولیس اور بیرونی فوج سے مدد لی ہے کہ اپنی قوم کو مارے, اپنی قوم کو سرکوب کرے, لہٰذا ہم یہ کہہ سکتے ہیں کہ وہ کسی طرح کا جو ہے وہ قانونی جواز نہیں رکھتی. بحرین اور سعودی عرب کے عوام مسلمان ہیں, اور ان ملکوں کی حکومتیں جو شہنشاہی حکومتیں ہیں شاہی حکومتیں ہیں اور ان ملکوں میں کبھی بھی انتخابات نہیں ہوئے ہیں اور ان ملکوں میں کبھی بھی کوئی ایک منصفانہ پارلیمنٹ بروئے کار نہیں آئی ہے، تو ایسی حکومت کہاں سے اپنے عوام کے حقوق کا احترام کرے گی اور کہاں سے ان کے حقوق جو ہے وہ انہیں دے گی؟ لہذا ہم دیکھتے ہیں کہ ان حکومتوں کا جو ہے وہ کسی طرح سے جو ہے وہ ان حکومتوں کا عوام کے درمیان کوئی احترام نہیں ہے، بلکہ یہ حکومتیں جو ہیں وہ اپنے عوام کے دشمنوں کے ساتھ متحد ہو چکی ہیں۔ آپ دیکھتے ہیں کہ اگر بحرین جو ہے وہ سویلائزیشن یا تمدنی قافلے سے پیچھے رہ گیا ہے، یا سعودی عرب جو ہے وہ تمدن بشری کے قافلے سے پیچھے رہ گیا ہے، تو یہ ان کی حکومتیں اس بات کی ذمہ دار ہیں، ان کی ارتجائی فکر اس بات کی ذمہ دار ہے۔ اور سعودی عرب اور بحرین کی حکومتیں جو ہیں وہ عملی طور سے برطانوی سفارت خانے اور امریکی سفارت خانے کے احکامات پر عمل کر رہی ہیں، تو کیا ان ملکوں کی قومیں اس بات کو پسند کریں گی؟ آپ بحرین اور عرب سعودی عرب کے دوستوں کو دیکھ لیں تو آپ کو ملے گا کہ جو لوگ اسرائیل کے دوست ہیں وہ بھی سعودی عرب اور بحرین کے حکام کے دوست ہیں، اور وہ لوگ ان کے دشمن ہیں جو اسرائیل کے دشمن ہیں، اسرائیل سے جو ہے وہ عناد رکھتے ہیں۔ تو آپ یہ دیکھتے ہیں
ثاقب اکبر صاحب، یہ تو حکومتوں کی باتیں رہیں، لیکن میں بحرین کے تناظر میں آپ سے پوچھنا چاہوں گا کہ بحرین کے عوام گزشتہ 1.5 برس سے زائد عرصے سے 14 فروری 2011 سے مسلسل مظاہرے کر رہے ہیں، اور کبھی کبھی ایسا بھی محسوس ہوتا ہوا ہے اس دوران کہ گویا ان کے مظاہروں میں اب دم خم باقی نہیں رہ گیا، اور کبھی ایسا لگتا ہے کہ وہ ایک بار پھر سڑکوں پر نکل آئیں اور تازہ دم ہو کے نکلیں اور زیادہ عزم و حوصلے کے ساتھ نکلیں۔ آپ کیا سمجھتے ہیں کہ عوامی تحریک میں کہیں سے کوئی اسٹریٹجی کی کمزوری ہے، یا حکمت عملی کا کہیں سے کوئی فقدان ہے، یا یہی ان کی حکمت عملی ہے کہ اپنے پرامن مظاہرے اس طرح سے جاری رکھیں کہ کبھی نہ کبھی تو حکومت ان کے مطالبے کو تسلیم کرے گی، دنیا ان کے آواز کو سنے گی اور حکومت گھٹنے ٹیکنے پر مجبور ہوگی؟
میرا خیال یہ ہے کہ ہمیں سارے جو حقائق ہیں اس کو سامنے رکھ کے انالیسس جو ہے وہ کرنا پڑے گا، تب ہم جا کے یہ سمجھ سکتے ہیں کہ بحرین کی جو لیڈرشپ ہے، جو انقلابی لیڈرشپ ہے، اس کے کیا اسٹریٹجی ہے اور کیا اس کی حکمت عملی ہے، اور حکومت کی حکمت عملی کیا ہے اور انہوں نے اس کا کیا جواب دیا ہے۔ اس سلسلے میں میرا خیال ہے ایک تو ہمیں یہ دیکھنا چاہیے کہ گورنمنٹ آف بحرین نے جو اپنی ناکامی اس کو بالکل نظر آ رہی تھی، اس نے علاقے کی دیگر جو ہے وہ بادشاہتوں اور شیخڈم جو ہیں ان سے مدد حاصل کی، جو ان کی ایک پہلے مرحلے پر ان کی ناکامی اور ان کی بالکل یہ اعتراف شکست والی بات تھی، نمبر ایک۔ نمبر دو، اپنے جو وہاں پہ جو ڈیموگرافک جو سسٹم ہے، وہاں پہ جو وہاں پہ آبادی تاریخی طور پہ بحرین کی تھی، اس کو تبدیل کرنے کے لیے حکومت نے تیز رفتاری سے اقدامات شروع کیے، اور اس وقت تک جب سے یہ موومنٹ شروع ہوئی ہے، میرا خیال جو اس وقت تازہ ترین اعداد و شمار ہیں اس کے مطابق 10,000 سے زیادہ، اس کو بعض لوگ 20,000 تک کہتے ہیں، پاکستان سے، بنگلہ دیش سے، اور شام سے، سوڈان سے، اور تیونس سے، اور باقی علاقوں سے، وہ ان لوگوں کو لا کے آباد کیا گیا ہے جو اپنے اپنے علاقوں میں یا تو دہشت گرد قبیلے تھے، خاص طور پہ سوڈان سے جو لے کے آئے، اور باقی جگہوں سے جو بے روزگار تھے، جو عوامی جو وہاں اکثریتی آبادی سے مختلف مسلک رکھنے والے لوگ ہیں، उनको लाया गया है और उनको वहाँ पे शहरियत देकर और बहरीन में उनको मुलाजमतें देकर रोज़गार देकर आबाद करने की कोशिश की जा रही है। और उसके दूसरी तरफ जो ख़ुद बहरीनी आवाम हैं उनमें जो तालीम याफ्ता तबका है जो ख़ुद वहाँ के लोग हैं वो बेरोज़गार हैं और उनको रोज़गार नहीं दिए जा रहे और उनकी आबादी को कम करके गैर मुल्कियों को ला के वहाँ पर आबाद करके और अपनी जमीयत और आबादी की कुव्वत में इस तरह का जाली इजाफा जो है वो करने की कोशिश की जा रही। तीसरी तरफ मेरा ख्याल है अब इस तरफ आ जाएँ कि उन्होंने कोई यानी 8 साल तक के बच्चे को भी पकड़ के ले गए हैं तशद्दुद करने में, ना उन्होंने औरतों को ना बच्चों को ना इंसानी हकूक की तंजीमों को, यहाँ तक के जेलों के अंदर जो मौजूद लोग हैं उनमें से बाज ने आके देख बयान किया कि रेड क्रॉस में भी अगर किसी ने कोई उनको शिकायत पैदा हुई करने वाले इमदाद करने वाले लोगों को उनको भी पकड़ के जो है वो जेलों के अंदर ले गए, जिससे उनके यानी खौफ और जो उन पे हुकूमत के ऊपर दहशत तारी है आवाम के इनकलाब की, इस सारी चीज़ों से मेरा ख्याल है कि ये जाहिर होता है कि ना फकत ये कि मूवमेंट रुकी नहीं है बल्कि मूवमेंट जो है वो जारी है। जब 8 साल के बच्चे से खौफ ज़दा हों, जब औरतों से खौफ ज़दा हों, जब नर्सों और डॉक्टरों से हुक्मरान खौफ ज़दा हों, तो उससे अंदाज़ा किया जा सकता है कि मूवमेंट जो है वो किस कदर कभी हो चुकी है। जब भी, और फिर एक और बात, ये खबरें अगरचे बाहर नहीं निकलती लेकिन इसके बावजूद आप ये देखें कि कैसे मुनज़्ज़म क़ियादत है जवानों की, जब वो कॉल करते हैं कि जनाब हमने बाहर निकलना है जुमे को या बाकी कोई दिन, वो ऐलान करते हैं तो हज़ारों लोग जो हैं वो बाहर सड़कों पे निकल आते हैं। और अब डायरेक्ट भी जो फौजी सऊदियन या बाकी जो हुक्मरान लोग मौजूद हैं यानी वो डायरेक्ट उन पर गोली चलाते हैं। अच्छा, एक और पहले से लोग जानते हैं लेकिन मैं ये कि चीज सारा रिकॉर्ड सामने आ जाए, बहुत बड़ी तादाद में गैर मुल्कियों को ला के उनके रिटायर्ड फौजियों को या तरबियत याफ्ता लोगों को जो है वो सिक्योरिटी फोर्सेस में शामिल किया गया है, जिनको बिल्कुल बहरानी आवाम का पता नहीं है और जो बिल्कुल जिनको उनका दर्द नहीं है, जो सिर्फ नौकरी की खातर वहाँ गोली चलाते हैं। तो इस तरह से ये जाहिर होता है कि बहरानी आवाम से इस वक्त हुक्मरान तबके को या ख़ानदान को कोई बिल्कुल सरोकार नहीं है। एक और बड़ी बात अहम यह है कि बहरीन का इनकलाब जो है वो जब सऊदी अरब दाखिल हो गया तो सऊदी अरब ने खुद इस इनकलाब को अपने मुल्क के अंदर दावत दी। ये इनकलाब सरहदें अबूर कर चुका है, जैसे सऊदी अरब सरहदें अबूर करके इधर आ गया है बहरीन के अंदर और बाकी खलीजी रियासतों के भी सिपाही उसके साथ हैं, तो ये इनकलाब खुद ब खुद उधर चला गया। मैं एक और अहम बात आपसे अर्ज करूं कि आले खलीफा ने बाद में ऑफिशियली जो अनाउंस की है दरख्वास्त खलीज तआवुन कौंसिल से कि आप आएँ हमारे पास हमारी मदद के लिए, हालांकि उनको इसका इख्तियार नहीं था कि आवाम को दबाने के लिए किसी गैर मुल्की फौज को जो है बदावत देते। इससे पहले सऊदी अरब के दाखला वज़ीर दाखला ये बयान दे चुके थे कि हमें ज़रूरत पड़ी तो हम जो है वो फौजी मुदाखलत करेंगे बहरीन के अंदर। तो मैं ये समझता हूँ कि इनकलाब बड़ी जो उन्होंने स्ट्रेटजी इख्तियार की है लोगों ने वो बड़ी सोची समझी है और आवाम जो है वो कदम ब कदम आगे बढ़ रहे हैं और जिस तरह की गवर्नमेंट ने उनको जो खानदानी हकूमत वहाँ पे कायम है उन्होंने उनको रोकने के लिए जो स्ट्रेटजी दिन ब दिन वो जिस तरह की चीज़ें उनकी बाहर आ रही हैं उससे उनके खौफ और उनकी परेशानी और उनकी शिकस्त जो है वो बिल्कुल जाहिर होती चली जा रही है। तो मैं नहीं समझता कि ये इनकलाब पसपाई की तरफ जो है वो गामजन है, मैं समझता आगे की तरफ जो है वो जा रहा है।
बहुत शुक्रिया आपका साकिब अकबर साहब, स्टूडियो में रहिएगा, मैं फिर हाजिर हो सकता हूँ आपकी खिदमत में। नाज़रीन, लंदन में मौजूद बरसगीर के एक और सरकर्दा तर्ज़निगार डॉक्टर इनायतुल्ला अंद्राबी भी सऊदी अरब और बहरीन की फैसला कुन सूरत हाल के बारे में अपने ख्याल के इजहार कुछ इन अल्फाज में करते हैं।
देखिए, बहरीन और सऊदी अरब में जो पहले बहरीन और सऊदी अरब का हम पूरा एक कंपैरिजन भी नहीं कर सकते, इससे कि सऊदी अरेबिया में एक बहुत ही टेरर और एक बहुत ही सख्त गिर एक हुकूमत है जिसका काम ही है कि वो अपने खिलाफ यानी वो किसी भी ऐसे इकदाम या रुझान पर नज़र रखे जिससे उनकी बादशाहत को बादशाही टोले को ख़तरा हो। उनको इससे ज़्यादा और किसी चीज़ से गर्ज़ नहीं। वो इसीलिए जो है वो मुख्तलिफ चीज़ें खड़ा करते हैं, कभी फ़िरक़ावारियत, कभी शिया सुन्नी और ये सारी चीज़ें। इन तमाम चीज़ों का मकसद अपनी बादशाहत और अपने टोले का दवाम और इस्तेहकाम। लेकिन बहरहाल अब तारीख जिस रुख पे चली है तो इनके दिन अब गिने जा चुके हैं आले सऊद के। तो मैं ये गुजारिश कर रहा था कि मैं ये गुजारिश कर रहा था कि हमें उस तरह से सऊदी अरब और बहरान का शायद पूरा कंपैरिजन नहीं होगा। तो बहरान में जो मसला हुआ, बहरान में पिछले साल एक बहुत ज़बरदस्त एक मूवमेंट शुरू हुई और अब भी जारी है, लेकिन बिल्कुल एक बहुत ही सूरत के साथ जो है वो सऊदी अली सऊद ने कदम उठाया और उन्होंने वहाँ पे मिलिट्री इंटरवेंशन की जो कि बिल्कुल हर हर माहदे के ख़िलाफ़ थी, लेकिन उन्होंने वहाँ मिलिट्री इंटरवेंशन किया और उससे वहाँ का वहाँ की उस शूरिश पे और वहाँ के इनकलाब पे उन्होंने उनको उसको काबू करना चाहा। लेकिन बहरहाल वो उस पे आप देखें कि अभी अभी कुछ डॉक्टर्स पे वहाँ पे मुकदमा चल रहा था। और डॉक्टर्स मुकदमा क्या यानी डॉक्टर्स की खता क्या थी, उनने किया क्या था? किया उनने ये था कि उन्होंने वहाँ पे जो बहरीन में जो पुलिस ने जिन लोगों को ज़ख्मी किया उन्होंने उनका इलाज किया, बस यही था। ये तो हर जगह होता है, लेकिन उनका इलाज करने के लिए उन पे मुकदमे बनाए गए और फिर कोर्ट में लिया गया। और फिर आप देखिए कि बहरीन की उस कोर्ट ने उनकी उनको उनकी उनकी सज़ा को बहाल रखा है। तो इससे ये मालूम पड़ता है कि वहाँ बहरीन में उनके उनके इदारे और ये सारा कुछ जो है इस पे हुकूमत का बहुत ज़्यादा इन्फ्लुएंस है और हुकूमत के कंट्रोल में है। तो लेकिन ये कि बहरीन में अभी जो जो हो रहा है वो अभी यानी वो सबसाइड नहीं हुआ है, उसमें कुछ सुस्ती ज़रूर हुई है, उसमें कुछ वो धीमा पड़ गया है। और उस धीमा पड़ने की एक ख़ास वजह जो है वो सीरिया का मसला है। इससे कि सीरिया जो है वो मीडिया ने उसको आलमी तवज्जो का मरकज़ बनाया है, जैसे दुनिया में कुछ और हो ही नहीं रहा है, जैसे और कहीं पे कोई बम नहीं फट रहा है, जैसे कहीं कहीं और पे कोई मर नहीं रहा है, जैसे सिर्फ इस वक्त जो हो रहा है सीरिया में हो रहा है। तो ये जो सीरिया का जो एक एक सीरिया का जो एक शोशा खड़ा किया गया, तो इससे भी बहरीन की तहरीक पे असर पड़ा। इससे कि एक आलमी तवज्जा जो है वो ज़रा सीरिया पे वो ज़्यादा आ गई, यानी सीरिया ज़्यादा जो है वो आलमी निगाहों में आ गया। लेकिन बहरहाल बहरीन में जो इस इनकलाब के जो अवामिल हैं वो मौजूद हैं। और अभी हमने शायद शायद 1-2 महीने पहले देखा कि वहाँ पे बहुत ही अजीम एक मुजाहरा हुआ और वहाँ की आबादी भी कितनी है, यानी उस आबादी के एतबार से लग रहा था कि जैसे सब लोग निकले हैं। और उस मुजाहरे में सारे थे, मर्द, औरतें, बच्चे, बूढ़े। तो उससे जाहिर हो रहा था कि ये यानी वहाँ की ये आवाम को वहाँ की ये हुकूमत और ये शाही टोला इसके वो ख़िलाफ़ हैं। वो वहाँ पे एक अवामी एक निज़ाम चाहते हैं, वो वहाँ पे चाहते हैं कि हर शख्स का एक कम से कम एक वोट हो, हर शख्स का एक वोट हो। तो ये एक बहुत ही सीधी और बहुत ही एक मॉडेस्ट एक बात है। तो वो वहाँ पे ये चाहते हैं। तो लेकिन अब ये मैं ये अर्ज़ कर रहा था कि ये अभी वहाँ इसके अवामिल मौजूद हैं और वहाँ का हमें समझना चाहिए कि वहाँ की इनकलाबी तहरीक ज़रा धीमी पड़ी है लेकिन बराबर मौजूद है। देखिए बहरीन और सऊदी अरब में जो पहले
जी
बहरीन
बहुत
और
शुक्रिया
सऊदी अरब
आपका
का
इंद्राबी साहब, बहुत शुक्रिया। जाफर कनाद बाशी साहब, अभी अंद्राबी साहब कह रहे थे कि तमाम तर मुहरकात बहरीन के आवाम के अंदर इनकलाब के ताल्लुक से बदस्तूर पा जाते हैं। ये और बात है कि कुछ रफ्तार धीमी पड़ गई है, अगरचे साकिब अकबर साहब का कहना है कि कहीं कोई रफ्तार धीमी नहीं पड़ी। आप क्या समझते हैं कि क्या रफ्तार धीमी हुई है या उसी जोश व जज्बे के साथ आवामी तहरीक बहरीनी आवाम की जारी है?
जी
नहीं, ऐसा नहीं है। मेरी नज़र यह है कि हमें दुनिया के इनकलाबात का मुतालिया करना चाहिए। जब हम दुनिया के मुख्तलिफ इनकलाबात पर नज़र दौड़ाते हैं तो आवाम हमेशा मैदान अमल में नहीं रहती, एक उसके इनकलाबी तहरीक में नशेबो फराज आते रहते हैं और अपनी स्ट्रेटजी बनाती है, अपनी हिकमत अमली बनाती है और मरहला ब मरहला अपने इनकलाब को जो है वो कामयाबी की हद तक पहुंचाती है। और इस तरह का कोई इनकलाब नहीं होता कि जिसमें आवाम हमेशा मैदान में मौजूद रहे, मगर ये कि बहुत ही कम मुद्दत पर मुनहसर इनकलाबात, जैसे कि मिस्र के अवाम का इनकलाब था जिसमें एक छोटी मुद्दत तक अवाम हमेशा जो है वो मैदान में मौजूद थे और हुस्नी मुबारक साबिक डिक्टेटर के खिलाफ उन्होंने जो है वो हमेशा मुजाहरे जारी रखे थे। बहरीन में भी हम इसी सूरत हाल का मुशाहिदा करते हैं और कभी ऐसा लगता है कि ये तहरीक जो है वो कमरंग हो गई है, लेकिन ऐसा नहीं है। जब भी रहनुमाओं ने जो है वो मिल्लत बहरीन को मुजाहिरों के लिए बुलाया है, मिल्लत बहरीन हमेशा जो है वो मैदान में मौजूद रही है और मिल्लत बहरीन ने हमेशा इस बात पर ताकीद की है कि आले खलीफा को इक्तदार से हटना होगा और मुल्क में बुनियादी तब्दीली आनी होगी। बहरीन आप देखें कि वो मशरिक वुस्ता का सबसे छोटा मुल्क है और अमरीका बहरीन की हिमायत कर रहा है और सबसे ज़्यादा तेल बेचने वाला मुल्क सऊदी अरब अपने पेट्रो डॉलर से जो है वो आले खलीफा की मदद कर रहा है। लिहाजा हम ये देखते हैं कि मिल्लत बहरीन पर चारों तरफ से जो है वो दबाव है। बहरीन में अमेरिका की जो है वो फौजी बेस है, फौजी अड्डा है और अमेरिका की बहरिया की पांचवी फ्लीट जो है वो बहरीन में मौजूद है। लिहाजा हम देखते हैं कि अमेरिका के मफादात आले खलीफा को महफूज रखने और आले सऊद को महफूज और बाकी रखने में मुजमर हैं। लिहाजा हम ये देखते हैं कि बहरीन की आवाम की एक और कामयाबी यह है कि उन्होंने अपनी तहरीक से साम्राज्य जराय इबलाग को बेआबरू कर दिया, जैसे अल जजीरा, जैसे अल अरबिया, CNN और दीगर जराय इबलाग को बेआबरू कर दिया, क्योंकि और जैसा कि हमारे दूसरे मेहमान ने जो है वो इशारा किया कि आलमी मीडिया और साम्राज्य मीडिया ने जो है वो बहरीन के खबरों को पूरी तरह से सेंसर कर दिया और ये अल जजीरा चैनल जो अमेरिका के पैसों से अमेरिका के अहदाफ के तहत चल रहा है इसको रुसवा कर दिया और अल अरबिया को रुसवा कर दिया और दीगर तमाम साम्राज्य जराए इबलाग को रुसवा कर दिया। बहरीन के अवाम को ये फख्र हासिल है कि वो बराह रास्त अमेरिका के सामने डट चुके हैं اور
مصر
امریکہ
اسٹوریج
کا
کا ہی نہیں مطلب
مقابلہ
وہ بھی
کر
نیوٹرل
رہا
رہتا
ہے.
ہے، اما مستقل بندی
مصر
ہو یا
میں
ایسے انٹرنیشنل جی
74 ملین
معلومات ہیں
لوگ ہیں،
اس سے
لیکن
اور
وہ
ہمارے کے
براہ
شعبوں میں
راست جو ہے وہ امریکہ
شعبوں
کے
میں بھی
سامنے
کوئی
نہیں
معلومات
ڈٹے،
ہمیشہ
لیکن
باہر
یہ
رہتا ہے
فخر جو ہے
بزنس
وہ
میں.
ملت
بہت
بحرین
شکریہ آپ
کو
کا.
حاصل ہے.
ثاقب اکبر صاحب ہمارے پاس صرف 3 منٹ کا وقت بچا ہے، میں آپ سے پوچھنا چاہوں گا، آپ نے اپنی گفتگو میں اشارہ کیا کہ اس وقت سعودی حکومت کو وہاں کے جو حکمراں ہیں ان کے بڑھاپے یا ان کی عمریں جو اتنی زیادہ ہو چکی ہیں وہ ان سے بھی خطرہ لاحق ہے، یعنی تقریباً جتنے بھی شہزادے ہیں وہ 70 سے اوپر 80 کے اوپر ہیں، اور اس وقت جو اقتدار کی جنگ ہے آل سعود خاندان میں وہ اپنے عروج پر ہے اور تلواریں کھینچی ہوئی ہیں اور سبھی منتظر اس بات کے ہیں، چاہے ان کے دوست ہوں یا ان کے دشمن شہزادوں میں بات کر رہا ہوں، کہ عبداللہ کا انتقال ہو پھر دیکھیں کیا ہوتا. تو اب ایسے میں ایک طرف اقتدار کی جنگ خاندان آل سعود میں ہے اور دوسری طرف عوامی تحریک جس میں بقول آپ کے اور دیگر مبصرین کے شافعی اور مالکی اور شیعہ اور سنی سبھی جو ہے وہ ایک اقلیتی ٹولے یعنی وہابی اور سلفی کی زیادتیوں سے تنگ آ کر اب اٹھ کھڑے ہوئے چاہتے ہیں اور اٹھ کھڑے ہو چکے ہیں، تو آپ مستقبل کیا دیکھ رہے ہیں؟ اگرچہ اس کا جواب کافی طویل اور طولانی ہو سکتا ہے، لیکن بہت ہی معذرت کے ساتھ مختصر جواب چاہوں گا.
میرا خیال یہ ہے کہ اس وقت آلٹرنیٹو جتنے ہیں امریکہ اور اس کے الائز جو ہیں اس کو پلان کر رہے ہیں، عین ممکن ہے جب یعنی انقلاب باہر نکلے تو ان کا خیال ہو کہ قطر بھی تیار ہے کہ بعض علاقوں کے اوپر وہ اپنی فوج کے ذریعے سے قبضہ کر لے تاکہ سارے کا سارا انقلابی جو گرو آئے برسر اقتدار تو سارا سعودی عرب ان کے ہاتھ میں نہ ہو. شاید تیل کے علاقوں پر ان کا خیال ہو کہ قطر جو ہے وہ انٹر ہو جائے. اسی طرح سے میں یہ سمجھتا ہوں کہ سات پورے اس خطے میں جو 18 اڈے امریکن موجود ہیں جن میں سے 7 فوجی اڈے جو ہیں خود سعودی عرب کے اندر موجود ہیں، تو خطرہ ہے کہ خود سعودی جو ہیں وہ بھی ان کے طیارے اور چونکہ زیادہ تر ہوائی اڈوں پر وہ قابض ہیں وہ کسی طریقے سے وہ انوالو نہ ہو جائیں ڈائریکٹلی، چونکہ سعودی عرب اس خطے میں سب سے اہم ہے امریکہ کی نظر میں. لہٰذا جتنی بھی انقلابی فورسز ہیں ان کو آئندہ کا منصوبہ ان ساری چیزوں کو جو ہے وہ سامنے رکھ کے بنانا پڑے گا. میرا خیال یہ ہے کہ یہ جو خاندانی لڑائی ہے یہ ضرور سامنے آئے گی اور امریکہ اس کو شاید آئندہ زیادہ دیر تک کنٹرول نہ کر سکے، چونکہ دوسری طرف بھی عوام بھی باہر نکل رہے ہیں. اب دیکھنا یہ ہے کہ جو انقلابی فورسز ہیں وہ کس طرح سے اپنا رول پلے کرتی ہیں اور کیسے سارے گروہ اور مذاہب جو ہے وہ مسالک وہ مل کر اصل سعودی عرب کو ایک عوام کی نمائندہ ایک اسلامی اور ایک عادلانہ حکومت میں تبدیل کرتے ہیں.
بہت شکریہ آپ کا ثاقب اکبر صاحب، اور قرنات باشی صاحب آپ کے بھی شکر گزار ہیں اور اپنے لندن کے مہمانوں کے بھی. ناظرین آپ نے ہمارے مہمانوں کی گفتگو سنی، آل سعود ہو یا آل خلیفہ دونوں موروثی حکومتوں کے خلاف عوام اٹھ کھڑے ہوئے ہیں اور انتہائی منظم طریقے سے، جیسے کہ ہمارے مہمان نے کہا کہ ضروری نہیں کہ ہر روز سڑکوں پر ہی نکلا جائے، حکمت عملی اور اسٹریٹجی تیار کر کے اپنی انقلابی تحریکوں کو آگے بڑھایا جاتا ہے. چنانچہ بحرین میں جو تحریک گزشتہ برس فروری سے شروع ہوئی وہ اپنی قوت اور شد و مت کے ساتھ جاری ہے، اور جیسا کہ ہمارے مہمانوں نے کہا کہ ایک طرف سعودی عرب کا ڈالر ہے تو دوسری طرف امریکہ کا اسلحہ، لیکن دونوں کا سعودی عرب اور ساتھ ہی خاص طور پر بحرین کے عوام مقابلہ کر رہے ہیں، اور جو عوام ان دونوں قوتوں کا یعنی سعودی عرب اور امریکہ کے پیسے اور ہتھیار کا مقابلہ کر لے جائے اور 1.5 سال سے زائد عرصے تک استقامت کا مظاہرہ کر لے تو یہ بات روز روشن کی طرح عیاں ہو جاتی ہے کہ اس قوم کو شکست دینا اتنا آسان نہیں ہوگا. اب جب کے لیے اجازت دیجیے، خدا حافظ.